नमस्कार, रेडियो कार्यक्रम समतामा हार्दिक स्वागत गर्दछौ। म पूजा
र म ध्रुव। हिंसाको कुनै लिङ्ग हुँदैन, तर लिङ्गकै आधारमा कोही माथि कसैले विभेद गर्छ भने त्यसलाई हामी लैङ्गिक हिंसा भनेर बुझ्दछौ। यो जो कोहीबाट जो कसै माथि हुन सक्छ।
जबसम्म तपाईँ हाम्रो गलत सामाजिक अभ्यासलाई सकारात्मक सामाजिक अभ्यास तर्फ परिवर्तन गरिन्न, तबसम्म लैङ्गिक हिंसा मुक्त समाज बनाउन सकिन्न। यही लैङ्गिक हिंसा मुक्त समाज बनाउने अभियानमा एउटा खुड्किलो हो रेडियो कार्यक्रम समता।
समाजमा विद्यमान लैङ्गिक विभेद न्यूनीकरण गरी समानतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ शुरू गरिएको यो कार्यक्रमले हानिकारक अभ्यास र सामाजिक मूल्य मान्यताको आडमा तपाईँ हामी बीच हुँदै आएको असमान व्यवहार न्यूनीकरणका लागि सशक्त संचार अभियानको भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं। अछामबाट रेडियो सोसाइटी एफएम र बैतडीबाट रेडियो निङ्ला सैनीले साप्ताहिक रूपमा आलोपालो उत्पादन गर्ने यो कार्यक्रम समता तपाईँले सुदूरपश्चिम प्रदेशका अछामसँगै बैतडी, बझाङ र बाजुरा जिल्लाका 10 स्वतन्त्र एफएम रेडियोहरूबाट यसै समयमा सुन्दै आउनु भएको छ।
कार्यक्रम समताको तेस्रो चरणको 14 भागमा आज हामी लकडाउन अर्थात बन्दाबन्दीका समयमा महिला तथा किशोरीमाथि भइरहेका घरेलु हिंसा, यौनजन्य हिंसा, बलात्कार र अन्य हिंसात्मक गतिविधिका बारेमा छलफल गर्दैछौ। यसभित्र लकडाउन शुरू भए यता महिला तथा किशोरीहरूले भोग्दै आएका हिंसा र हिंसाले निम्त्याएको असरका सम्बन्धमा बाजुराको परिवेशमा तयार पारिएको रिपोर्ट।
लकडाउनका बेला महिलामाथि बढेको शारीरिक र मानसिक यातनाका बारेमा अछामकी एक हिंसा प्रभावित महिलाको भोगाई।
लकडाउनका समयमा बढेका हिंसात्मक गतिविधि, यसका असर र न्यूनीकरणका लागि परिवार, समाज र राष्ट्रको भूमिकाका सम्बन्धमा महिला अधिकारका लागि पुरूषको भूमिकाका विषयमा ओकालत गर्दै आउनुभएका अधिकार कर्मी संजोग ठकुरीसँगको कुराकानी
अनि लैङ्गिक हिंसा विरूद्धको मेरो पालिका स्तम्भमा लकडाउनको समयमा महिलामाथिको हिंसा न्यूनीकरणका लागि बैतडीको पुर्चौडी नगरपालिकाले गरिरहेको पालिका प्रयास पनि प्रस्तुत गर्नेछौ।
यो सँगै सन्देशमूलक गीत र अन्य उपयोगी जानकारीहरू त छँदैछन्। अबको करिब आधा घण्टा हामीसँगै रहनुहोला।
सार दिदेऊ अधी पहिला उन्नी दिदेऊ अधिकार।
यो सन्देशमूलक गीतका लागि बझाङको खप्तर छान्ना गाउँपालिका साथका रमानन्द जोशीलाई धेरै धन्यवाद दिँदै कार्यक्रम समताको विषय वस्तुमा प्रवेश गरौं। घर सबैका लागि सुरक्षित स्थान, तर हाम्रो समाजमा महिला तथा किशोरीहरू एक त्यस्तो वर्ग हो जसलाई अहिलेको समयमा यही घर असुरक्षित र डरलाग्दो स्थान बनिरहेको छ। बन्दबन्दीका समयमा कोरोना संक्रमणबाट सुरक्षित रहन घरका सम्पूर्ण सदस्यहरू दिनरात एकै छाना मुनि समय बिताइरहेका छन्। धेरैले यो समयलाई पारिवारिक मेलमिलाप र माया साट्ने अवसरका रूपमा लिएका छन्। तर यही समाजका कतिपय व्यक्तिले भने महिला तथा किशोरीमाथि यौन जन्य हिंसा, बलात्कार तथा दुर्व्यवहार गर्ने मौकाका रूपमा लिएका छन्।
हो, यस बेला सम्पूर्ण सरकारी संयन्त्र कोरोना नियन्त्रणमा लागि परिरहेको छ। बन्दाबन्दीले घर बाहिर निस्किने अवस्था छैन। कतिपय परिवारमा पीडक र पीडित सँगै बस्नु परिरहेको छ। यस्तो अवस्थामा ससाना कुराबाट शुरू भएको पारिवारिक मनमुटाव अन्त्यमा हिंसामा परिणत भइरहेको छ। यसको शिकार महिलाहरू भइरहेका छन्। अझ कतिपय परिवारमा त महिला तथा किशोरीहरूले आफ्नै परिवारका सदस्यबाट बलात्कार र यौनजन्य हिंसा जस्ता अमानवीय व्यवहारको सामना गर्नु परिरहेको छ। धेरैले यस्तै त हो हाम्रो भाग्य भनेर सहेका छन् भने कति लकडाउनमा घर बाहिर निस्केर उजुरी गर्ने अवस्था नभएकाले चुपचाप बस्न बाध्य छन्। बन्दाबन्दीमा विभिन्न हिंसा भोग्दै आएका केही महिलाहरूको भोगाई समेटेर रेडियो बाजुरा बाजुराका पत्रकार नन्दा थापाले तयार पार्नु भएको यो रिपोर्ट सुनौ। अबको क्रममा
बाजुरा जिल्ला सदरमुकाम मार्तरीको एक परिवारमा 11 जना सदस्य छन्। उनीहरू मध्ये 10 जना सुरक्षित घरमै बस्छन्। तर त्यही परिवारकी एक किशोरी भने महिनावारी भएका कारण छाउ बार्न घरदेखि छुट्टै छाउ गोठमा बस्दै आउनु भएको छ। लकडाउनका बेला यसरी खुम्चिएर बस्दा के समस्या भइरहेको छ त? सुनौ उहाँको अनुभव।
बस्नको पनि समस्या छ, अब महिनावारी सामानहरू ल्याउन, चर्पीको समस्या छ, अब पानीको पनि समस्या छ, बस्न पनि घरभित्र बस्नु पाइँदैन, छुट्टै ठाउँमा बस्नुपर्छ।
यो बेला महिनावारी भएकाहरू मात्र होइनन्, अन्य समस्यासँग जुधिरहेका महिला तथा किशोरीहरूले समेत परिवार र समाजबाट फरक व्यवहार सहनु परिरहेको छ। लकडाउनको बेला महिलामाथि हिंसा बढ्नुको अर्को कारण मदिरा पनि हो। कतिपय गाउँका पुरुषहरू लकडाउनको फुर्सदिलो समयमा दिनभरि तास फिट्ने र साँझ परेपछि मदिराको मातमा श्रीमती कुट्ने गर्छन्। यस्ता पीडित महिलाहरूले आफ्नो श्रीमानलाई मदिरा नदिन आग्रह गरेपछि मदिरा व्यवसायबाटै उल्टै गाली खानुपर्ने बाध्यता छ। एक पीडित महिलाको गुनासो।
आइमाई नै दोषी हो भन्छ, उल्टो चाहिँ आइमाईलाई नै आरोप लगाउँछ, त यस्तो उस्तो भनेर कहीँ बाहिर जाँदा पनि आइमाईलाई दोषी लगाउने, अनि कुनै न्याय निकायमा जान नदिने, यसरी रक्सी नदिनुहोस् भनेपछि तपाईँको आफ्नै श्रीमानलाई सम्झाउनुहोस्, तपाईँ आफ्नै घरमा चाहिँ ऊ गर्नुहोस्, हाम्रो त बेच्ने पेसा हो, हामी बेच्न हामी कहिले छोड्दैनौँ भन्छन्।
लकडाउनका बेला महिलाहरूले सहनु परिरहेको हिंसाको स्वरूप निकै डरलाग्दो छ। उनीहरू घर समाज र आफन्तबाटै विभिन्न प्रकारका हिंसा सहन बाध्य छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रुकाया।
कोरोनाको हिसाबमा यो गम्भीर किसिमका केसहरूलाई त हामीले चाहिँ जसरी पनि मुद्दा कानुन बमोजिम दर्ता गर्नु नै पर्ने हुन्छ, अध्ययनै गइहाल्यो। गम्भीर किसिमका घटनाहरू भयो, जबरजस्ती करणी नै भइहाल्यो, उद्वेग नै गरिहाल्यो, कसैले चाहिँ कुदकुद गरेर टाउकै चाहिँ फुट, अङ्गै भिज्ने किसिमका चाहिँ आँखै फुट्ने, विभिन्न किसिमका इन्द्रियहरू चाहिँ गर्ने हिसाबमा त हामीले मुद्दा दर्ता गर्नु नै पर्ने हुन्छ।
कोरोना भाइरसका कारण लकडाउन भएपछि अहिले अधिकांश परिवारमा जमघट बढेको छ, जसका कारण बाहिरको काम घटे पनि घरभित्रको काम भने बढिरहेको छ, जसमा सबैभन्दा बढी महिलाहरूलाई नै भार बढेको देखिन्छ। प्राय पुरुषहरू खाने बस्ने र रमाइलो गर्नमै व्यस्त छन्। यी र यस्तै सानातिना कारणले पनि महिलाहरूमा बोझ बढेको छ र यसले कुनै न कुनै ढङ्गले हिंसालाई बढावा दिइरहेको छ।
हो, हुन त विश्वभरका सहर र गाउँमा गरिएको लकडाउनले कोरोना भाइरसको संक्रमण फैलिन त रोक्ला, तर यसले महिला र बालबालिकामा हुने हिंसा भने बढ़ाइरहेको देखिन्छ। देशको कानून र राज्य प्रणाली कमजोर भएका देशहरूमा यस्ता हिंसा हुने र भइसकेपछि पनि न्याय नपाउने अवस्था बढ़ने गर्छ। त्यसको लागि चेतना र सुधारको खाँचो रहेको उनीहरूको बुझाइ छ।
श्रोता, चेतना र सुधारको खाँचोकै कारण होला महिला तथा किशोरीहरूका पीड़ा भने यो बेला झन धेरै कारुणिक बनेको देखिन्छ। त्यसमा पनि नेपालको सुदूरपश्चिम प्रदेश महिला हिंसा बढ़ी हुने प्रदेश मध्येको एक हो। यहाँका प्राय पुरूषहरू मजदूरीका लागि भारत जाने चलन छ, तर लकडाउनका कारण अहिले सबै परिवारका पुरूष घर फर्किएका छन्। त्यसो त परिवारका सबै सदस्य सँगै हुँदा झन धेरै खुशियाली र रमाइलो हुनुपर्ने हो। सुदूरपश्चिमका प्राय परिवारमा भने अहिले त्यस्तो छैन। कति परिवारमा त महिलाले अनाहकमा ठूलै यातना सहेर बस्नु परिरहेको छ। उनीहरूका पीड़ा बारे सुनिदिने कोही छैन। श्रीमान र घरका अन्य सदस्यले रात दिन दिने यातनाको पीड़ा र मानसिक तनावले उनीहरूको मन ठेगानमा छैन। हामीले यस्तै पीड़ा सहिरहेकी असामकी एक महिलासँग भलाकुसारी गरेका छौं। उहाँलाई यो लकडाउनका बेला हरेक दिन शारीरिक यातना सहनुपर्छ, तर उहाँलाई त्यो चोट त्यति दुख्दैन जति आफ्नै श्रीमान र सासूबाट पाएको मानसिक पीड़ा दुखी रहन्छ। उहाँसँगको भेटमा हामीले शुरूमा उहाँलाई तपाईँलाई आफ्नै श्रीमानले यातना दिनुको कारण के हो जस्तो लाग्छ भनेर प्रश्न सोधेका छौं, तर सुरक्षा संवेदनशीलताका कारण हामीले उहाँको परिचय भने गोप्य राखेका छौं।
पहिले झगडा हुन्थ्यो, झगडा हुन्थ्यो, अहिले मलाई म अर्को विवाह गर्छु त गइजा भनेर भन्ने घरबाट, अनि मैले भने कि नै त अर्को बिहे गर्ने भए चाहिँ म गइजान्छु, घरमा माइती घरमा गइजान्छु, म तसँग बस्न सक्दैन भनेर आएँ। सासूले पनि त्यस्तै गर्थ्यो मलाई, कहिले काली भन्ने, कहिले मेरो छोराको सौदी नै भन्ने, मेरो गाउँमै बस्ने जस्तो छैन भन्ने, त्यस्तो गर्नुहुन्थ्यो, धेरै हेप्नुहुन्थ्यो मलाई, मेरो छोराको सौदी छैन काली छ यो भनेर भन्नुहुन्थ्यो। त्यसको चिन्तामा म फसिएँ, चिन्तामा फसिएँ। फसिएर पछि मैले चिन्ता हुँदा हुँदैन मलाई त के हुन्थ्यो के हुन्थ्यो थाहै पाउँदैन थियो। धामी जाँदा झगडी ठाउँ मात्र लिने, उहाँहरूले लिँदाखेरि कहिले माइतीहरूको भन्ने, कहिले पोइलीघरको भन्ने, धामीले पनि मलाई थाहै थिएन, थाहै थिएन। उफ्रिन्थे म त, देउता आए, देउता आयो, देउता आयो भनेर सब मान्छे आउँथे, सब मान्छे आएर पनि उनीहरूलाई पनि डलाउँथे, जाकोताई फालिन्थे।
त्यो चाहिँ श्रीमानले हिंसा गरेकै कारणले त्यस्तो भयो।
हजुर, अर्को बिहा गर्छु त काली, कहिले 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 काली भन्ने, कहिले त यस्ती उस्ती भन्ने, मलाई गाली गर्ने मात्रै। अरू विवाह गर्छु त मेरो नागरिकता पनि बनाइदिएन, नागरिकता पनि बनाइदिएन, अनि विवाह दत्ता बनाइदियो भन्दाखेरि बनाउँदैन भन्थ्यो। त्यतिखेर त अवस्था त नाजुक थियो, न खानु सक्दैनथे, न हिँड्न सक्दैनथे, जहाँ मर्छु भन्थे, कहिले डोरा समाउँथे, झुडेर मर्छु भनेर माथि रुखमा जान्थे, कहिले घरको माथिको दारमा दार हुन्छ नि भरना भना जस्तो त्योमा पनि हाल्थे, क्रसी हालेर झुडिन्छ झुडिन्छ मर्छु भनेर। मलाई त पछि मेरो एउटा बजी हुनुहुन्थ्यो, उहाँले भन्नुभयो कि होइन यसलाई यो दियो त हामी झगडीको ठाउँ लगेर हुन्न, यसलाई सिपसमा लिनुपर्छ, वहीँ ठाउँ वहीँ हुन्छ यसको, तपाईँहरू त हामी झगडीको ठाउँमा लिनुहोस् भनेर भन्नुभयो। अनि उहाँ मेरो बजेले लिँदाखेरि सुई लगाए, औषधि खिलाए, औषधि खिलाएर अनि बल्ल सन्चो भयो।
सेफ हाउसमा बस्दाखेरि चाहिँ उहाँहरूले कस्तो खालको व्यवहार गर्नुहुन्थ्यो, के कुरा गर्नुहुन्थ्यो?
चिन्ता नमान्नु बहिनी, चिन्ता नमान्नु, खाना खानु राम्रोसँग, चिन्ता नमान्नु, बिहान व्यायाम गर्नु, अनि दौडने काम गर्नु भनेर भन्नुभयो उहाँले। अनि खाना पना राम्रोसँग खानु बहिनी भन्नुभयो, धेरै सम्झाउनु भयो, चिन्ता नमान्नु, हामी छु तिम्रो लागि, कोही छैन नसोच्नु, हामी छु भन्नुभयो।
मानसिक रूपमै म बिग्रिसकेका थिएँ, समस्या थियो भनेर अघि जुन भन्नुभयो नि, तपाईँले सेफ हाउसमा आइसकेपछि यो अवस्थामा सुधार आउने बेलासम्ममा चाहिँ यो कारणले म सुधारमा आएँ, औषधि खाएर उहाँहरूले सम्झाएर भन्ने हो कि अरू केही कारण छ?
औषधि खाएर सम्झाएर।
अनि अरू के कुरा भयो त तपाईँसँग त्यहाँ सेफ हाउसमा?
तपाईँको श्रीमानलाई हामी ल्याउँछु, तपाईँको श्रीमानलाई ल्याउँछु बहिनी, चिन्ता नमान्नु, हामी ल्याउँछु भन्नुभयो। आजसम्म उहाँ फोन त गर्छ, फोन गरेर पनि यताबाट हान्ने मात्रै कुरा गर्छ, उताबाट हान्दै हान्न फोन पनि।
तपाईँ अहिले जस्तो मान्छे देख्दा राम्ररी चिन्ने, के बोल्न पर्छ भन्ने सोच्ने सबै कुरा ठिक छ?
ठिक छ हजुर।
औषधि खाइरहनु भएको छ अहिले?
हजुर खाइरहेको छु, साँझ खान्छु, बिहान उठ्छु, दिउँसो पनि निन्द्रा लाग्छ, रातिमा निन्द्रा लाग्छ।
भने मानसिक रूपमा अहिले त पहिलाको जस्तो मरौ मरौ जस्तो लाग्ने छैन है?
हजुर, अहिले खाना खाइसक्यो भने आराम गर्नै पर्छ, आराम गरिसक्यो भने त्यसपछि हल्का हुन्छ शरीर, त्यसपछि काम गर्छ।
श्रोता, बन्दाबन्दीको अहिलेको समयमा अछामकी यी महिलाको भोगाईले नेपालभरका अधिकांश महिलाको भोगाई प्रतिनिधित्व गरेको छ। लकडाउन अर्थात बन्दाबन्दीका समयमा महिलामाथि हिंसा हुन नदिन पछिल्लो समय केही प्रयासहरू भएका छन्। यद्यपि हिंसा हुन भने छोडेको छैन। लकडाउनमा महिला हिंसा, यसका असर र न्यूनीकरणका उपाय सम्बन्धमा मेन इंगेज नेटवर्कका नेपाल च्याप्टर सदस्य एवं महिला हिंसा न्यूनीकरणका लागि पुरूषको भूमिकाका विषयमा ओकालत गर्दै आउनुभएका अधिकार कर्मी संजुक ठकुरीसँग हाम्रा काठमाडौँ सहकर्मी सरिता गेवालीले कुराकानी गर्नुभएको छ।
यो लकडाउनको समयमा महिला तथा किशोरी माथिको हिंसा अलिक बढी बढेको हो?
अलिक बढी होइन, भसक्क नै बढेको हो। अघि यो संसारका कतिपय देशमा त कसरी पुटाएको छ भने अरू बेलाको भन्दा मोर देन 100% र मोर देन 150% मोर देन 200% बढेको छ भनेर पनि आइरहेको छ केसेसहरू। कि ओरेक भन्ने एउटा संस्थाले मात्र चैत 11 जेठ 2 गरेको एउटा अध्ययनमा चाहिँ 336 घटनाहरू चाहिँ महिलासँग सम्बन्धित घटनाहरू देखिएको छ भनेर न्युज नै आइसकेको छ, जसमध्ये चाहिँ तपाईँको 198 घरेलु हिंसा थिए, जसमा 155 श्रीमानहरूले नै त्यो हिंसा गरेको भनेर आएको छ। यसबाहेक बलात्कारका त 48 घटना फेरि छुट्टै छन्, यौन दुर्व्यवहार त 12 छन् होइन, बालिका बहिनीहरूदेखि लिएर ठुलो उमेरका महिलाहरू होइन, यो सबैमा यो हिंसा बढेको देखेको छ। र यो जोखिम उच्च छ, उच्च किन छ भने दुईटा कारण, एउटा चाहिँ के हो भने नेपाल सरकारले वा विभिन्न सङ्घ संस्थाहरूले फोन गर्नुहोस् भनेर टोल फ्री नम्बर पनि राखिएको छ, तर त्यो फोनमा पहुँच महिलाको छ कि छैन भन्ने प्रश्न हो। फोन छ, फोन गर्न आउँछ कि आउँदैन भन्ने प्रश्न हो, एसएमएस गर्न आउँछ कि आउँदैन भन्ने कुरा। दोस्रो चाहिँ उसमा त हिंसा गर्ने श्रीमान त उसँगै छ वा त्यो परिवार त उसँगै छ, त्यो डरै डरमा बाँच्नुपर्ने अर्को अवस्था छ। यो चाहिँ एकदमै डरलाग्दो र भयावह अवस्था चाहिँ अहिले लकडाउनको अवस्थामा संसारभरिका महिलाहरूले भोगिरहनु भएको छ, र नेपाल पनि जोबाट अछुत छैन, किनकि कृति सत्ताले संसारलाई नै गाजेको अवस्था।
हजुर, कस्ता प्रकारका हिंसाहरू अलिक बढी भएका छन्?
घरेलु हिंसा अहिले नेपालमा मात्र होइन संसारभरि नै देखेको हिंसा नै घरेलु हिंसा हो। अब त्यो भनेको पिट्ने एउटा भयो, गाली गलौज भयो, त्यसपछि श्रीमानले श्रीमतीलाई उनको इच्छा विपरीत जीवन सम्बन्ध राख्नुहुन्छ, श्रम शोषणका कुराहरू भए होइन, यस्ता कुराहरू हिंसाहरू चाहिँ एकदम धेरै छन्। त्यस बाहेक घरेलु हिंसा बाहेक चाहिँ हामी यौन दुर्व्यवहारका कुरा, त्यसरी बलात्कारका प्रयासका कुरा, त्यस बाहेक हत्या आत्महत्या पनि देखिरहेको छ, अनि साइबर अपराध यस्ता किसिमहरू पनि आइरहेको
छ। यस प्रकारका हिंसाको तत्कालीन र दीर्घकालीन असरहरू के हुन सक्ला?
पहिलो त मृत्यु त एउटा भइहाल्यो होइन, दोस्रो चाहिँ जीवनभरका लागि पीडा हो यदि त्यो हिंसा उनले सहेकी छन्, र त्यसपछि हिंसा गर्ने मान्छे समातियो भने पनि उनको लागि त्यो जीवनको मनोवैज्ञानिक असर हुन्छ। कतिपय महिलाहरू चाहिँ पुरुष देखेर तर्सिने वा अगाडि गएर बोल्न नसक्ने, समूहमा गएर आफ्नो कुरा भन्न नसक्ने, साँझ परेपछि डर लाग्ने, त्यो विभिन्न उनका हिंसाका प्रकृतिका कारण जीवनभर त्यो किसिमको चाहिँ डर लिएर बाँच्नुपर्ने, तनाव लिएर बाँच्नुपर्ने र आफ्नो आत्मविश्वास गुमाउने हुन्छ। अब बलात्कार यस्ता कुनै घटना हुँदाखेरि जीवनभर त्यो पीडा लिएर चाहिँ बस्ने अवस्था पनि हुन्छ भने सामाजिक लाञ्छना र विभेद पनि त्यही अनुसारको हुन्छ। हाम्रो समाजमा त अझै पनि महिलामाथि हिंसा भयो भने हिंसा गर्ने मान्छेलाई पुरुषलाई औँला उठाउनु भन्दा महिलालाई औँला उठाइरहेका हुन्छ, फेरि जीवनभर त्यो सामाजिक विभेदहरू, सामाजिक अपहेलनाहरू सहनुपर्ने पनि हुन्छ। र अर्को भनेको एकदमै अहिले छलफल गर्नुपर्ने विषय चाहिँ मनोवैज्ञानिक असर छ, जुन एकदमै देखिँदैन बाहिर, त्यसले कलिलोसँग महिलाहरूलाई गाँधेको छ, जस्तो पछिल्लो समय आत्महत्या चाहिँ बढिरहेको छ भने आइरहेको छ होइन, यो एउटा मनोवैज्ञानिक असर हो। दोस्रो कुनैमा डिप्रेसन जाने हुन सक्छ, त्यसपछि अर्को भनेको एक्लो महसुस गर्ने हुन सक्छ।
यो खालको हिंसा हुन नै नदिन चाहिँ कसको के भूमिका हुन सक्छ?
मूलत परिवार नै हो, श्रीमान वा उनको पार्टनर भनौँ न, जान्नु पर्यो, महसुस गर्नु पर्यो कि यसरी चाहिँ हुँदैन, शोषण दुर्व्यवहार र हिंसालाई प्रेमको नाम दिन छोड्नु पर्यो, पहिलो हरेक पुरुष साथीहरूले गर्नुपर्ने काम। दोस्रो यो हिंसा रोक्नको लागि पुरुषले गर्ने काम चाहिँ खरायसी कामकाजमा आफ्नो पनि सेयर खोज्नु पर्यो, आफू पनि पार्टिसिपेट हुनु पर्यो, किनकि त्यो आफ्नो लागि पनि हो। मलाई भएको भए कस्तो हुन्थ्यो त, मेरो जीवन कस्तो हुन्थ्यो त भनेर अनुभूति गर्न एकदमै जरुरी छ। र आफू सँगसँगै घरका अरू पुरुष साथीहरूलाई पनि परिवर्तन गर्नका लागि चाहिँ इन्करेज गर्नु पर्यो, प्रोत्साहित गर्नु पर्यो। र दोस्रो नागरिक समाजको एकदमै धेरै जरुरी छ। महिलामाथिका हिंसाका कुराहरू आइरहेका छन्, महिलामाथि हिंसा भयो भने के काम गर्नुपर्छ भन्ने विषय पनि आइरहेको छ, तर महिलामाथि हिंसा गर्ने पुरुषहरूका विषयमा छलफल भइरहेको छैन। फरक फरक किसिमका महिलाहरू हुँदाखेरि उनीहरूको आवश्यकताहरू सम्बोधन पनि फरक फरक किसिमले गर्नुपर्ने हुनसक्छ, हिंसाका प्रकारहरू फरक फरक हुँदाखेरि त्यसलाई सम्बोधन गर्ने तौर तरिका सेवा सुविधा फरक फरक हुनुपर्छ. महिलाभित्र पनि विविधता छ नि त, कारण त्यसलाई पनि सम्बोधन गर्न चाहिँ एकदमै धेरै जरुरी छ. अर्को पहिले हामी जुन उच्च स्तरीय संयन्त्र भनेर नेपाल सरकारको छ त्यहाँ महिलाको सहभागिता छ कि छैन, त्यो नहुँदाखेरि महिलाका कुराहरू कसरी आउँछ त, त्यसमा नेपाल सरकारले चाहिँ सोच्न पर्ने मैले एकदमै गम्भीर ध्यानको सन् पनि गराउन चाहन्छु यही हजुरको कार्यक्रम मार्फत. त्यसपछि अर्को भनेको चाहिँ यो आर्थिक प्याकेज जुन नेपाल सरकारले एकदम बहसको विषय छ नि त, बजेट पनि आउँदैछ, आर्थिक प्याकेज अर्थतन्त्रलाई एकदमै ठुलो असर भनेर त्यहाँभित्रको हामीले महिलालाई कसरी हेरेका छौँ त, अर्थतन्त्रभित्रका महिला अनि त्यहाँभित्र पनि फरक फरक किसिमका महिलाहरू हुनुहुन्छ, उहाँले फरक फरक किसिमका श्रम गर्ने महिलाहरू हुनुहुन्छ, उहाँहरूलाई सम्बोधन गर्ने किसिमका आर्थिक प्याकेजहरू आउन पनि जरुरी छ. र खास गरी पुरुषहरूलाई चाहिँ मेरा सातवटा विशेष आग्रहहरू छन् जो म उहाँहरूलाई भन्न चाहन्छु. पहिलो भनेको सुन्नु पर्यो, महिलाका पीडाहरू सुन्नुहोस्, भावनाहरू सुन्नुहोस्. सुन्नुहोस् भनेको सबै तपाईँका महिला साथीहरू बोलेरै भन्छन् भन्ने छैन, उनीहरूका अव्यक्त कुराहरू पनि सुन्न जरुरी छ. दोस्रो भनेको यस्तो ममाथि भएको भए के हुन्थ्यो भनेर परिकल्पना गर्न जरुरी छ. र तेस्रो सुनेर रियाक्ट गर्छौँ, महसुस गर्दैनौँ, अनुभूत गर्दैनौँ, त्यो एकदमै धेरै जरुरी छ. चौथो भनेको सम्बोधन गर्न जरुरी छ, एक्नोलेज गर्न एकदमै धेरै जरुरी छ. अरूले के गर्नुपर्छ अगाडि त आफूले सुरु गर्नु पर्यो नि त, आफूबाट म यस्तो गर्छु, आफ्नो घरबाट सुरु गर्नुहोस्. तपाईँ अहिले सुन्दै भने जसले सुन्नुहुन्छ उसले अहिलेबाट चाहिँ अब के गर्ने भन्ने बारेमा छलफल गर्नुहोस्. यो कतिले चाहिँ के भन्छन् भने सबै पुरुष पुस्ता छैन नि त भन्छ, हो छैन, तर हामी त लार्जर सांस्कृतिक विभेदलाई हेर्ने हो. त्यो हेर्दाखेरि त महिला र पुरुष भन्नुहोस् भने त महिलामा विभेद छँदैछ, कारण सबै पुरुष पुस्ता छैनन् म त छैन भनेर नभन्नुहोस्, यो प्रो महिला आन्दोलनको विषय हो. त्यस कारण त्यसमा चाहिँ तपाईँ छैनन् तर तपाईँ घरका अर्को साथी छन् कि, कारण त्यो विषयमा पनि खोजी गर्नु. र सात नम्बरमा यो बारेमा कुरा गर्नु, आफूले राम्रो काम गरेको र आफूसँग मात्र नराख्नुहोस्, भन्नुहोस् आफूसँग भएका साना भाइ भाइ बहिनीहरू, घरमा पढिरहेका लेखिरहेका साना साना भाइ बहिनीहरूसँग सेयर गर्नुहोस्, बुवा आमा हजुरबा हजुरआमासँग सेयर गर्नुहोस्, आफ्नो पार्टनरसँग सेयर गर्नुहोस्, फेसबुकमा लेख्नुहोस् ताकि धेरैभन्दा धेरैलाई थाहा दिनुहोस्. यी सातवटा कामहरू चाहिँ आजका पुरुषहरूले गर्न चाहिँ एकदमै धेरै, युवाहरूले गर्न चाहिँ एकदमै धेरै जरुरी छ. र महिलाको वास्तविक जीवन, म त अहिले उहाँले बाँचेको जीवनलाई वास्तविक जीवन पनि भन्न चाहन्छु, त्यो त नरकीय जीवन छ. वास्तविक जीवन जुन पुरुषहरूले रमाइलो सुखमा बाँचिरहनु भएको छ, त्यो जीवन बाँच्ने जुन उहाँहरूको चाहना, उहाँको अधिकार हो, त्यो अधिकार उहाँले पनि प्राप्त गर्नुहुन्छ जस्तो लाग्छ.
महत्वपूर्ण जानकारीका निम्ति मेन इंगेज नेटवर्कका नेपाल च्याप्टर सदस्य एवं महिला हिंसा न्यूनीकरणका लागि पुरुषको भूमिकाका विषयमा वकालत गर्दै आउनुभएका अधिकार कर्मी संजोग ठकुरीप्रति हामी धेरै आभारी छौं. उहाँले भनेझै महिलाले सम्मानपूर्वक बाँच्ने वातावरण सुनिश्चित गर्न हरेक घरका पुरुष सदस्यको ठूलो भूमिका हुन्छ. यौनजन्य हिंसा, बलात्कार, कुटपिट लगायतका अधिकांश हिंसात्मक घटनामा पीड़क पुरूषहरूबाट महिलाहरू पीड़ित छन्, त्यसैले सही अर्थमा पुरूष हुने हो भने महिलालाई सम्मान गर्न सिकौं, उनीहरूलाई मानव भएर बाँच्न पाउने अधिकारको सुनिश्चितता गरौं. बन्दाबन्दीको यो समयमा खुशी र सौहार्दपूर्ण पारिवारिक अवस्थाको सिर्जना गरौं.
श्रोता, लकडाउनका बेला यदि तपाईँमाथि कुनै प्रकारको हिंसा भइहालेमा अहिले त स्थानीय पालिकाहरूमा न्यायिक समितिहरू पनि सक्रिय छन्। प्रहरी, अधिकार कर्मी, विभिन्न सामाजिक संघ संस्था र संयन्त्रहरूले समेत मदत गर्छन्।
स्थानीय संयन्त्रकै कुरा गर्दा बदलिएको राजनैतिक संरचना अनुसार तपाईँ हाम्रो घर छेउमै भएका पालिका पनि एउटा महत्वपूर्ण र हाम्रो पहुँच हुन सक्ने संयन्त्र हो. लैंगिक हिंसा विरूद्ध मेरो पालिका स्तम्भमा लकडाउनको समयमा महिलाहरूमाथिको हिंसा न्यूनीकरणका लागि बैतडी जिल्लाको पुर्चौडी नगरपालिकाले गरिरहेको पालिका प्रयास बताउँदै हुनुहुन्छ नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक जानकी बम. उहाँसँगको कुराकानीमा हुनुहुन्छ रेडियो निङ्ला सैनी बैतडीका पत्रकार तृप्ति शाही.
लैंगिक हिंसा विरुद्ध मेरो पालिका,
यो लकडाउनको समयमा हामी महिलाहरू, अब अरू समस्या चाहिँ हाम्रो आएको छैन र भर्खरै मलाई एकजनाले फोनबाट जानकारी गराएको थियो. हाम्रो 10 नम्बरतिर विजयपुरतिरको घटना, एकदमै श्रीमानले चाहिँ कुटपिट गरेर माइती घरमा पुगेको समाचार पनि सुनेको थिएँ र त्यसलाई मैले फोनबाट नै अलिकति सहजीकरण गर्ने प्रयास त गरेको छु. अब यो लकडाउनको समयमा यो अवसर छोपेर चाहिँ कतिपय पुरुष मान्छेहरूले चाहिँ महिलाहरूमाथि दुर्व्यवहार गर्ने, अब त्यस्तो घरेलु हिंसाको चपेटामा चाहिँ पर्ने अहिले सम्म म थिएन र आज मात्रै बिहान एउटा चाहिँ केस चाहिँ त्यो फोनको माध्यमबाट चाहिँ जानकारीमा आएको छ। तत्काल यो समस्या समाधान गर्नको लागि चाहिँ हामीले त्यस्तो नीतिगत निर्णय नै भन्नु भन्दा पनि अब समय परिस्थिति अनुसार बनाउने कुरा हो के अरे होइन, जुन अब विभिन्न समयमा महिलामाथि घटिराखेका यावत घटनाहरू जुन छन् घरेलु हिंसा र जुन यो हिंसा न्यूनीकरण गर्नको निमित्त हामीले बारम्बार महिला क्षमता वृद्धिदेखि लिएर महिलाहरूको स्तरलाई कसरी माथि उठाउने र उहाँहरूलाई चाहिँ आफ्नै खुट्टामा उभिने कसरी बनाउन सक्ने भन्ने किसिमका खालका गतिविधिहरू पनि हाम्रो नगरपालिकाले अहिलेसम्म हामीले गर्दै आएका थियौँ र अहिले चाहिँ मात्रै हाम्रो यो वर्षमा अब दुई ढाई महिना जति भइसक्यो देश पुरै विश्व नै एउटा आक्रान्त भएको यो घडीमा चाहिँ हामीले त्यस्तो खालको छुट्टै प्लानहरू त बनाउन सकेका छैनौँ। तर पनि अब के हो भने जुन अब पीडित भएका महिलाहरू छन् त्यस्तो महिलाहरूलाई चाहिँ अब जुन घरबाट घरमा बस्ने वातावरण नै छैन उहाँहरूको भने त्यस्तो महिलाहरूलाई चाहिँ कसरी चाहिँ उनीहरूलाई अब त्यो घर बस्ने वातावरण सहज बनाउने र उहाँहरूको समस्यालाई मध्यनजर गर्दै फोनबाट भए पनि हामीले चाहिँ उहाँहरूको सम्पर्क नम्बर मागेर अब त्यस्तो सदस्यहरू जुन उहाँहरूलाई पीडा दिइराख्ने सदस्य सासु ससुरा अब श्रीमान हुन्छ नि त घरभित्रको कुन सदस्यबाट पीडामा पर्नु भएको हो त त्यस्तो सदस्यहरूलाई फोनबाट भए पनि वा त्यो नजिकैको अब वार्ड अध्यक्षज्यूहरू नजिक नजिकै हुनुहुन्छ भने चाहिँ उहाँहरूलाई समन्वय गरिदिने भनेर फोनबाट भए पनि सहजीकरण गर्ने काम गरेका। तर अर्को कुरा चाहिँ अब एकदम बिचल्लीमा परेका विपत्तिमा परेका त्यस्ता महिलाहरूको लागि हामीले नगरपालिका स्तरबाट भन्दा पनि अब त्यही स्वयं वार्ड अध्यक्षज्यूहरूलाई नै बढी थाहा हुने जानकारी हुने भएको कारणले गर्दाखेरि वार्ड अध्यक्षज्यूहरूको समन्वयमा चाहिँ के गरेर उहाँहरूलाई सहज हुन्छ त्यो प्रक्रिया चाहिँ अगाडि बढाइरहेको अवस्था अरू चाहिँ छुट्टै खालको अहिले त्यस्तो योजना नै बनाइहाल्नु पर्ने त्यस्तो परिस्थितिले पनि दिँदैन र त्यस्तो चाहिँ अहिले खासै त्यो छैन।
लैंगिक हिंसा विरूद्ध मेरो पालिका स्तम्भमा आफ्ना पहल प्रयासहरू बताइदिनु भएकोमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी बमप्रति आभारी छौं। आशा गर्दछौ तपाईँको यो प्रयास हामी सबैको लागि एउटा उदाहरण र सिकाई हुनेछ।
श्रोता, तपाईँ हाम्रो परिवार र समुदायमा पनि लकडाउनको मौका छोपी महिला तथा किशोरीहरूमाथि विभिन्न प्रकारका हिंसा भइरहेका हुन सक्छन्। यदि त्यस्तो छ भने हिंसा सहेर नबसौं। घरमा भएका बेला तत्कालका लागि हिंसाबाट बच्न घरको सुरक्षित ठाउँको पहिचान गरौं र यस्तो समयमा हिंसा भएमा राष्ट्रिय महिला आयोगको हेल्पलाइन 1145 वा 100 नम्बर डायल गरी नजिकैको प्रहरीलाई खबर गरौं।
जो मान्छेले महिलामाथि हिंसा गर्छ त्यो पुरुष होइन, सही अर्थमा पुरुष हुने हो भने महिलालाई सम्मान गर्न सिकौं। म पारस खड्का, म महिलामाथि हुने हिंसाको विरोध गर्दछु अनि तपाईं नि?
महिलाको इच्छा विपरीत शारीरिक मानसिक सामाजिक आर्थिक एवं यौनजन्य दुर्व्यवहार हुनु नै महिलामाथिको हिंसा हो। यसका विरुद्धमा आजैबाट बोल्न सुरु गरौं। पुरुषको असली पहिचान महिलाको सम्मान।
रेडियो कार्यक्रम समतामा अब पालो तपाईँको सुझाव प्रतिक्रिया र अनुभव प्रस्तुत गर्ने तपाईँको पैसा नपर्ने टोल फ्री आईबीआर नम्बरमा कार्यक्रम समताको गएको साताको अङ्क सुनेर आफ्नो सुझाव प्रतिक्रिया रेकर्ड गराउनुभएका श्रोता मध्ये यो साता असामका निराजन भण्डारी र बैतडीका राजेश्वरी विष्टको सुझावलाई समेटेका छौं। अब सुनौ उहाँहरूको प्रतिक्रिया।
नमस्ते, मेरो नाम राजेश्वरी विष्ट, म पाटन नगरपालिका 9 बोल्दैछु। कार्यक्रम समताले हाम्रो गाउँ समाजमा भएका कुसंस्कार कुरीतिहरूलाई हटाउँदै गइरहेको छ। जुन महिलाहरू पछि पर्नको कारण एउटा बाल विवाह पनि हो। बाल विवाहले गर्दा विभिन्न नकारात्मक प्रभावहरू पर्दछन्। सानै उमेरमा विवाह गर्यो भने रोजगारी पनि पाउँदैन, शिक्षा पनि पाउँदैन, विभिन्न सामाजिक कुराहरूमा पनि सहभागी हुनु पाउँदैन।
नमस्कार, म निराजन भण्डारी अछामको मङ्गलसिंह नगरपालिका वडा नम्बर 6 केसिङ्गी अछामबाट हो। म कार्यक्रम समतालाई धेरै सुन्ने गर्दछु। यो कार्यक्रममा विशेष गरी समाजमा रहेका विकृति र विसङ्गतिका विषयवस्तुलाई मुख्य प्राथमिकता दिएको कार्यक्रममा देखिन्छ। आगामी दिनमा कार्यक्रम समतामा विकट बस्तीका आवाजलाई समेट्नु पर्ने देखिन्छ। विशेष गरी ग्रामीण भेगमा समस्यामा परेका तथा लैङ्गिक हिंसामा परेका जनताका आवाजलाई बढी प्राथमिकता दिनुहोला भन्दै धन्यवाद।
निराजनजी र राजेश्वरीजी, महत्वपूर्ण सुझाव र प्रतिक्रियाका लागि तपाईँ दुवैजनालाई धन्यवाद अनि बधाई पनि छ। कार्यक्रममा आफ्ना सुझाव र प्रतिक्रिया पठाउनु भएकोमा आभारी हुँदै तपाईँहरू दुवैजनाको मोबाइलमा सम्झना स्वरूप एक साताभित्र रिचार्ज पठाउने व्यवस्था गरेका छौं।
अनुश्रोता, रेडियो कार्यक्रम समताको आज प्रस्तुत यो खण्ड यहाँलाई कस्तो लाग्यो? यो कार्यक्रमबाट तपाईँ लैंगिक समानताका के कस्ता सवालका बारेमा जान्न सुन्न चाहनुहुन्छ? तपाईँको पैसा नपर्ने टोल फ्री नम्बरमा फोन गरेर रेकर्ड गराउनुहोस् है।
हामीलाई फोन गर्ने मध्ये उत्कृष्ट श्रोताका विचार कार्यक्रमका आगामी भागमा प्रसारण गर्नेछौ र फोन गर्ने मध्ये दुईजना श्रोतालाई उपहार स्वरूप रिचार्जको व्यवस्था गर्नेछौ। फोन गर्ने टोल फ्री आईभीआर नम्बरका बारेमा यो जानकारी सुनौ।
एनटीसी प्रयोगकर्ताहरूले 1660100456 र एनसेल प्रयोगकर्ताहरूले 9015720000 फोन गर्न सक्नुहुनेछ। यो नम्बरमा फोन गर्दा तपाईँको पैसा लाग्दैन।
कार्यक्रम समताबाट अब भने बिदा लिने बेला भइसकेको छ। आगामी साता रेडियो निङ्गला सैनी बैतडीको उत्पादनमा कार्यक्रमको 15 अङ्कमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि आजको कार्यक्रमबाट म पूजा
र म ध्रुव पनि बिदा हुन्छौ।
नमस्कार।